नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संघीय संसदको दोस्रो अधिवेशन आजदेखि शुरू, देश र पार्टीको हित विपरीत नजान सांसदहरूलाई प्रधानमन्त्री ओलीको आग्रह।
यातायात व्यवसायी समितिका बैंक खाता राष्ट्र बैंकद्वारा रोकका, आइन्दा हडताल नगर्ने शर्तमा यातायात व्यवसायीहरू थुनामुक्त।
बझाङको थलरामा खहरेले बगाउँदा एकै परिवारका 5 जनाको ज्यान गयो, ज्यान गुमाउनेमा 2 जना बालबालिका पनि।
परमाणु सम्झौता रद्द गरेमा अमेरिकाले ऐतिहासिक भूलको सामना गर्नुपर्ने इरानको चेतावनी, इरानसँगको परमाणु सन्धिबाट अलग नहुन अमेरिकालाई राष्ट्रसंघको आग्रह।
र 3-स्टारलाई हराउँदै नेपाल पुलिस क्लब दमक गोल्ड कपको सेमी फाइनलमा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संघीय संसदको दोस्रो अधिवेशन आजदेखि शुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक शुरू भएका हुन्। बैठकमा प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति कृष्ण भक्त पोखरेलले प्रतिनिधि सभा नियमावली समितिको प्रतिवेदन 2075 प्रस्तुत गर्नुभएको छ। साथै उहाँले राखेको नियमावली मस्यौदा समितिको म्याद थप सम्बन्धी प्रस्ताव पनि आजको संसद बैठकले सर्वसम्मतिले पारित गरेको छ। आजका बैठकमा अरू 4 अध्यादेश पनि प्रस्तुत भएका छन्। राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश पेश भएका हुन्। आजको बैठकमा सभामुख कृष्णबहादुर महराले संघीय संसदको अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो। आज शुरू भएको अधिवेशनमा सरकारले बजेट पनि सार्वजनिक गर्नेछ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हित विपरीत नजान सांसदहरूलाई निर्देशन दिनुभएको छ। नयाँ बानेश्वर स्थित संसद भवनमा आज बसेको नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले उत्तेजनामा नआइकन संयमित भएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले आजदेखि बजेट अधिवेशन शुरू भएको हुँदा बजेटमाथि सुझाव दिँदा छोटो र लिखित रूपमा दिन आग्रह गर्नुभयो। बजेट निर्माण गर्दा सबै पक्षसँग छलफल गर्न नै बजेट अधिवेशन तय भएको पनि उहाँको भनाइ छ। प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका चरणमा पर्याप्त मात्रामा कानून निर्माण र संशोधन गर्नुपर्ने उल्लेख गर्दै कानूनको अभावमा संविधान, सरकार, विकास निर्माणका काम नरोकिकन काम गर्न कानून निर्माण गर्ने काम भइरहेको बताउनुभयो।
सिन्डिकेट गर्न पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका देशभरिका यातायात व्यवसायी समिति र यातायात संघका नाममा रहेका बैंक खाता रोक्का भएको छ। अस्ति गाड़ी नचलाउने समितिहरूको बैंक खाता रोक्का गर्न यातायात व्यवस्था विभागले सिफारिस गरे बमोजिम राष्ट्र बैंकले आज सबै यातायात व्यवसायी समिति र यातायात संघहरूका खाता रोक्का गरेको हो। राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले यातायात व्यवस्था विभागले सिफारिस गरेका समितिका बैंक खाता रोक्का गरेको जानकारी दिनुभयो। अब सरकारले अनुमति दिएपछि मात्रै रोक्का गरिएका खाता फुकुवा हुने पनि उहाँले स्पष्ट पार्नुभयो।
यसैबीच हड़ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय पदाधिकारीहरू आज थुनामुक्त भएका छन्। अबदेखि यातायातमा बन्द हड़ताल नगर्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गरी उनीहरू थुनामुक्त भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला, उपाध्यक्षहरू विजय स्वार, किरण खड्का, धर्म धिताललाई आज थुनामुक्त गरिएको हो। सिन्डिकेट गरी यातायात सञ्चालनमा अवरोध गरेको भन्दै प्रहरीले अस्ति र हिजो देशभरबाट यातायात व्यवसाय समितिका पदाधिकारीलाई पक्राउ गरेको थियो।
यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले सबै क्षेत्रको सिन्डिकेट अर्थात एकाधिकार तोडेरै छोड्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिमण्डलसँग छलफल गर्दै गृहमन्त्री थापाले आज सार्वजनिक यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरूआत मात्रै भएको र अब सबै क्षेत्रको एकाधिकार तोडेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सरकार अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा रहेको गृहमन्त्री थापाले बताउनुभयो। छलफलमा मञ्चका पदाधिकारीले शिक्षा, स्वास्थ्य, बैंक, ट्रक, ट्याङ्कर लगायतका धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणबद्ध रूपमा सबै एकाधिकार तोड्नुपर्नेमा जोड़ दिएका छन्।
बझाङको थलारामा खहरे खोलाले बगाउँदा एकै परिवारका पाँचजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा थलारा चारका 27 वर्षीय हर्क बिक, उहाँकी श्रीमती डल्ली बिक, 12 वर्षीय छोरी मनिषा र 3 वर्षीय छोरा सक्षम रहेका छन्। उहाँहरूकै आफन्त कलसी बिकको पनि खोलाले बगाउँदा ज्यान गएको छ। ढोडखेत बजारबाट गैराती घर फर्कने क्रममा पाँचजनालाई गाउँकै गुहिया खोलाले बगाएको प्रहरीले जनाएको छ। अस्ति बुधबार बझाङकै जय पृथ्वी नगरपालिका 7 मा खहरे खोलाले जीप बगाउँदा 3 जनाको ज्यान गएको थियो।
प्रहरी प्रधान कार्यालयले 79 जना प्रहरी उपरीक्षक एसपीको आज सरुवा गरेको छ। सरुवा भएकामा धेरै जसो जिल्लाका प्रहरी प्रमुखहरू परेका छन्। उनीहरूलाई आवश्यकताका आधारमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुढा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठ विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगरपालिकाको 2 नम्बर ओडामा पानी ट्याङ्की निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीबाट 5 लाख रूपियाँ घुस लिएको आरोपमा अधिकारी र श्रेष्ठ विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभएको छ।
राजस्व कार्यालयले पसलमा छापा मारेको भन्दै वीरगंजका व्यापारीले विरोध जनाएका छन्। आन्तरिक राजस्व कार्यालय वीरगंजको टोलीले वीरगंजका पसल तथा व्यापारिक फर्ममा छापा मार्दै आवश्यक कागजात मागेपछि त्यसको विरोधमा व्यवसायीले पसल बन्द गरेर आन्दोलन थालेका हुन्। वीरगंजको घण्टाघर, माई स्थान, आदर्शनगर लगायतका मोबाइल, इलेक्ट्रोनिक्स तथा खुद्रा पसलमा राजस्व छलेर कारोबार भइरहेको सूचनाका आधारमा व्यवसायीलाई खरिद बिक्रीको मूल्य देखाउन आग्रह गरेको राजस्व कार्यालय वीरगंजका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिनुभयो। सरकारले कर छलीमा संलग्नलाई कारवाही गर्ने नीति कडाईका साथ पालना गराउने अभियान स्वरूप पसल तथा व्यापारिक फर्ममा पुगेर अनुगमन थालिएको पनि उहाँले बताउनुभयो।
उदयपुरको त्रियुगा नगरपालिका 5 मा सञ्चालित सगरमाथा आयल स्टोर पेट्रोल पम्प सीलबन्दी गरिएको छ। कांग्रेस सांसद प्रमिला राईले सञ्चालन गर्दै आएको पेट्रोल पम्पमा सीलबन्दी गरिएको हो। केन्द्रीय नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले पेट्रोलको परिमाणमा ठगी गरेको फेला पारेपछि सीलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाले बताउनुभयो। प्रशासकीय अधिकृत थापाका अनुसार पम्पबाट बिक्री गरिएको पेट्रोलको परिमाणमा कमी भेटिएको छ। अनुगमनका क्रममा गाईघाटको महालक्ष्मी सुन पसल लगायत अन्य 3 वटा सुन पसलका सुन तौलने तराजु कृत्रिम र ठगी गर्ने किसिमले पाइएकाले तराजु काँटा जफत गरिएको छ।
धनुषाको रमदैयामा रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। अस्पतालले दिन बाँकी रहेको तलब भत्ता समयमा उपलब्ध नगराएको भन्दै अस्पतालका 400 कर्मचारीले आजदेखि आन्दोलन थालेका हुन्। जानकी मेडिकल कलेज तथा कर्मचारी हकित संरक्षण संघर्ष समितिको ब्यानरमा कर्मचारीहरूले अस्पतालको प्रशासनिक कक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। उनीहरूले 8 सूत्रीय मागसहित अस्पतालको प्रशासनिक कक्षको अगाडि आज धरना पनि दिएका छन्। कलेज तथा अस्पताल व्यवस्थापन पक्षले गत 14 महिनाको तलब, 5 वर्षको दशैं पर्वको पेस्की तथा 5 वर्षको सञ्चय कोष उपलब्ध नगराएको संघर्ष समितिका संयोजक कुलदीप शाहले गुनासो गर्नुभयो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिरता मोड,
71 राजविरार,
कञ्चनपुर महेन्द्रनगर भासी,
निर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.romanmotor.com।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभाग र नेपाल युथ फाउन्डेशनको सहकार्य।
हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा।
5 देखि 12 वर्षका 3,13,000 बाल बालिका विद्यालय जाँदैनन्।
देशभर अपाङ्गता भएका थुप्रै बाल बालिका विद्यालय भन्दा बाहिरै छन्।
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बाल बालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो।
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बाल बालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं।
अपाङ्गता भएका बाल बालिकालाई आजै विद्यालय भर्ना गराउ।
जनचेतनाका लागि सीबीएम नेपाल।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संघीय संसदको दोस्रो अधिवेशन आजदेखि शुरू, देश र पार्टीको हित विपरीत नजान सांसदहरूलाई प्रधानमन्त्री ओलीको आग्रह, यातायात व्यवसाय समितिका बैंक खाता राष्ट्र बैंकद्वारा रोक्का लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, अखिल नेपाल फुटबल संघको हिजो भएको चुनावबाट मणिकुंवरलाई हराएर कर्मा छिरिङ शेर्पा अध्यक्ष बन्नुभएको छ। धेरैले यो जीतलाई कर्मा छिरिङको मात्रै नभई एन्फामा गणेश थापा युगको अन्त्य भनेका छन्। भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट प्रतिबन्धमा परेपछि पनि एन्फालाई प्रभावमा पारिरहेका गणेश थापाको प्रभाव अन्त्य त यो चुनावबाट भएको छ। तर खस्किएको नेपाली फुटबल र एन्फाको भत्ताभङ्ग संगठन सुधार्न भने निकै चुनौती देखिएको छ। अर्जुन पोखरेलको रिपोर्ट।
एउटा खेल संघको चुनाव भए पनि हिजो भएको अखिल नेपाल फुटबल संघ एन्फाको चुनावले देश विदेशमा ठूलो तहल्का मच्चायो। एउटा खेल संघको चुनावले यति धेरै चर्चा पाउनुको खास कारण थियो एन्फामा थापा शासनको अन्त्य हुनु। बहुदल आउनु अघि कमल थापाले एन्फामा एकलौटी राज गरेका थिए भने 2051 सालदेखि एन्फामा 23 वर्षसम्म हरेक पल्ट निर्विरोध हुँदै गणेश थापाले छत्र छाया बनाएर बसेका थिए। 2051 सालदेखि एन्फामा एक छत्र राज गरेका गणेश थापा भ्रष्टाचार काण्डमा मुछिएपछि फिफा र एएफसीले नेतृत्वबाट 2072 सालमै हटाए पनि एन्फा उनकै अप्रत्यक्ष निर्देशनमा चलेको थियो। पाँच वर्षसम्म शुद्धिकरणको अभियान चलाएर थापालाई एन्फाबाट बाहिरिन बाध्य बनाएका कर्मा छिरिङ शेर्पाले अध्यक्ष बनेर उहाँ वाहित कमाउनुभयो। तर 23 वर्षसम्मको एक लौटी नेतृत्वले ध्वस्त बनाएको एन्फा बिउताउनु शेर्पाका लागि ठूलो चुनौती बनेको छ। धनुषा जिल्ला फुटबल संघका अध्यक्ष तपेश्वर कुमार राउत शेर्पा सामु पहिलाको कलंक पखालेर एन्फा सुधारको ठूलो चुनौती रहेको बताउनुहुन्छ।
चुनौती पनि छ र अवसर पनि छ, किनभने उहाँहरूले राम्रो काम गरेको भए उहाँहरू पनि त्यति गर्न सक्थ्यो र यहाँहरू झन् पहिला भन्दा उहाँहरूलाई झन् चुनौती छ, किनभने पहिलाको कलङ्कहरू पनि धुनु छ र काम पनि गर्नु छ, सबै कुरा गर्नु छ र दुईटै कुरा उस्तै हो, चुनौती पनि र ऊ पनि छ।
23 वर्षसम्म राज गरेका गणेश थापा र पछिल्लो 2 वर्ष अध्यक्ष भएका नरेन्द्र श्रेष्ठले एन्फा सुधारको लागि नीति नै बनाएनन्। त्यसैले कर्मा छिरिङ शेर्पाले एन्फालाई पारदर्शी बनाउन आर्थिक नियमावली बनाउनु पर्नेछ। कर्मचारी व्यवस्थापनको लागि कर्मचारी प्रशासन नियमावली पनि बनाउनै पर्नेछ। यस्तै खेलाड़ी दर्ता नियमावलीलाई पनि शेर्पाले प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। देशका धेरैजसो संरचना संघीयतामा गइसकेकाले एन्फालाई नयाँ विधान बनाएर संघीय स्वरूपमा लैजानुपर्नेछ। 2070 सालदेखि हुन नसकेको ए डिभिजन लीग फुटबल शुरू गरेर नेपाली फुटबलमा माहौल बनाउने जिम्मेवारी पनि शेर्पाको काँधमा छ। काठमाडौँ र केही शहरमा मात्रै भइरहेको फुटबलको रौनकलाई तल्लो तहसम्म पुर्याउने र लुकेका प्रतिभा बाहिर ल्याउनु पनि कर्माको अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ। यस्तै ए डिभिजन लीगमा करोड़को पुरस्कार घोषणा गर्ने तर पैसा जुटाउन नसकेर फिफा र एएफसीमा भर पर्नुपर्ने दिनको विदा पनि शेर्पाकै कार्यकालमा होस् भन्ने फुटबल प्रेमीको चाहना छ। एउटा पनि गतिलो रंगशाला नभएको अवस्थामा एन्फाको अध्यक्ष बनेका शेर्पाले घरेलु खेलमा पनि महँगो टिकट किनेर हजारौं दर्शक मैदान पुग्ने गरी फुटबलको माहौल फेरि बिउताउन सक्नुपर्नेछ। आफ्ना अघि धेरै चुनौती रहेको तर पछि फर्कन नपर्ने गरी काम गर्ने बताउनुहुन्छ एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पा।
म खेलाडीहरूको शिर दुख्ने काम पनि गर्दिन, यो देशको फुटबल फ्यानहरूको शिर दुख्ने काम पनि गर्दिन। फुटबलको विकासको लागि दिनरात खट्ने मैले प्रतिबद्ध त जाहेर गरेको छु। यो सिङ्गो टिम एकदमै सक्षम टिम मसँग छ, हामी अब पछाडि हेर्दैनौ, अब अगाडि बढ्नु, अब बढ्ने बाहेक पछाडि हेर्ने हामी काम गर्दैनौ।
लीगका खेल हुँदा दशरथ रंगशालामा 20,000 टिकट बेच्न राख्दा पनि टिकटको कमी हुने पुराना दिन फेरि ल्याउनु शेर्पाको सबैभन्दा ठूलो जिम्मेवारी हो। अध्यक्षमा शेर्पासँगै अन्य पदमा पनि उहाँकै प्यानलका पदाधिकारी विजयी भएको यो अवस्थामा पनि काम नभएमा एन्फाबाट थापाको राज समाप्त भयो भनेर खुशी मान्नुपर्ने कुनै कारण हुने छैन।
एन्फाका नवनियुक्त अध्यक्ष कर्मा छिरिङ शेर्पाका अबको चुनौतीलाई समेटिएको यो रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले गाउँ गाउँमै कृषि वैज्ञानिक र घर घरमै पशुपालन कार्यक्रम अघि बढाउने भएको छ। यसका साथै सिंचाई आयोजना निर्माण गरी कृषि उत्पादनको वृद्धि तथा अन्नबाली र गाईवस्तुमा लाग्ने रोगको उपचारका लागि प्रत्येक स्थानीय तहमा पशु अस्पताल सञ्चालन गर्ने योजना पनि सरकारले अघि सारेको छ। कृषि मन्त्री चक्रपाणी खनालले आज कृषि भूमि व्यवस्था तथा सहकारी क्षेत्रको रूपान्तरणका लागि 5 वर्षे मार्गचित्र सार्वजनिक गर्दै कृत्रिम गर्भाधानको सुविधा बढाएर 5 वर्षभित्र उन्नत जातका गाई भैंसी दोब्बर पार्ने घोषणा गर्नुभयो।
कृषि तथा पशुपन्थीजन्य उद्योगहरूको स्थापना मार्फत आर्षित जनशक्तिलाई उद्योगतर्फ रूपान्तरित गर्दै कृषि पशुपन्छी मूल्य श्रृंखलामा काम गर्ने जनशक्तिहरूको पहिचान गरी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। साथै कृषि र पशु सेवा प्रसारको विद्यमान संरचनालाई पुनर्गठन गरी प्रदेश र स्थानीय तहको सहकार्य र आवश्यकता पहिचानका आधारमा कृषि ज्ञान केन्द्र, पशु अस्पताल तथा विज्ञ केन्द्रहरू स्थापना गरिनेछ। पशुपन्छीको उत्पादन तथा उत्पादकता वृद्धिका लागि प्रत्येक वर्ष कम्तीमा 1/3 दरले कृत्रिम गर्भाधानको संख्यामा वृद्धि गरिनेछ। यो अभियानलाई सार्थक बनाउन संघीय, प्रादेशिक तथा स्थानीय तहबाट जनस्तरमा व्यापक सूचना प्रवाह गरी 5 वर्षभित्र उन्नत उत्पादनशील गाई भैंसीको संख्या दोब्बर पुर्याइनेछ।
महोत्तरीमा सड़क निर्माणका लागि उपभोक्ता समिति गठन विवादमा झडप हुँदा एकजनाको ज्यान गएको छ। झडपमा स्थानीय 59 वर्षीय लालु दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो। आर्थिक वर्ष 2074-75 विकास बजेटबाट सड़क निर्माणका लागि बजेट छुट्याई सड़क निर्माण गर्न उपभोक्ता समिति गठन गर्दा विवाद भएको थियो। घटनामा संलग्न भएको आरोपमा 60 वर्षीय शिवशंकर दास र 65 वर्षीय इन्द्रजीत दासलाई प्रहरीले पक्राउ गरेको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
खतम पार्यो खतम खतम
के खतम भयो
सबैले पढे मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्सिस बोकेर हिँड्छ हेर्नुहोस्
सिप त सिक्यो नि त तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन् यो वडामा धारा बाथरुम बनाउनु पर्यो भने ऊ एक नम्बरको छ
तर हातमा रेन्जु पेन्सिस मात्र भएर के अरू प्रमाण पत्र छैन
अब त्यो पनि हुन्छ हजुरबा हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटी को पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह एकदेखि तह चारसम्म मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ
ए हो र
त्यति मात्रै हो र हजुरबा अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ
अनि मान्यता
संसार भरि पाइन्छ मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटी भिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्
अनि कसले गर्दैछ यस्तो राम्रो काम
सिटी भिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42-38-545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर आज विश्व हाँसो दिवस योगसँग सम्बन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् हाँसोले सकारात्मक ऊर्जा दिने भएकाले योग सिकाउने गुरूहरूले हाँस्ने कक्षा नै सञ्चालन गर्ने गरेका छन् हाँस्नाले मस्तिष्कमा सकारात्मक विचार उत्पन्न हुने र यसले शरीरमा ऊर्जाको संचार गर्ने योग गुरू विकास आनन्दले बताउनु भएको छ
वैदेशिक रोजगार प्रवर्धन बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएकाको शव बुझ्ने कक्ष सञ्चालन गरेको छ नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयसित सम्झौता गरेर शव बुझ्ने सहितको सहायता कक्ष आजदेखि सञ्चालनमा ल्याइएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो गएको वैशाख 3 गते बसेको बोर्ड बैठकले सहायता कक्ष सञ्चालन गर्ने निर्णय गरेको थियो तत्कालका लागि सहायता कक्षमा बोर्डले सञ्चालन गरेको सूचना कक्षका कर्मचारीले पीड़ित परिवारलाई सहयोग गर्नेछन्
चितवनमा रहेको भरतपुर विमानस्थल साँगुरो बन्दै गएको छ बढ्दो शहरीकरण हवाई चापमा वृद्धि र पर्याप्त जग्गाको अभावका कारण विमानस्थल साँगुरो बनेको हो तत्कालीन हवाई सेवा विभाग अन्तर्गतको भरतपुर हवाई कार्यालयको रूपमा 2018 सालदेखि सेवा शुरू भएको विमानस्थलमा पछिल्लो समय हवाई चाप बढ्दै गएको छ विमानस्थल नजिकै रहेको सेनाको घोडा फाराम रहेको क्षेत्र माग गरिए पनि सेनाले अनुमति दिएको छैन
वीर अस्पतालमा आजदेखि सफाई अभियान शुरू भएको छ अस्पताल फोहोर र दुर्गन्धित भएपछि सफाई अभियान शुरू गरिएको हो अस्पतालमा 100 भन्दा धेरै शौचालय भए पनि फोहोरले भरिएर शौचालय कम मात्रै प्रयोग हुने गरेका छन् हरेक दिन 1 ट्रकभन्दा बढी फोहोर अस्पतालबाट निस्कने गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर गणेश बहादुर गुरुङले जानकारी दिनुभयो
नेपालकै सबैभन्दा जेठो अस्पताल वीर अस्पतालमा सफाई अभियान शुरू भएको खबर सुनेर ईश्वर साई ठकुरी उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ राज्यको तलब खाने सरकारी कर्मचारी पनि सुन खोज्न हिँडेकी क्या हो अस्पताल सफाई गर्न त नागरिकलाई गुहार्नु पर्ने अवस्था आयो त।
यही विषयमा भेषराज लिम्बू लेख्नुहुन्छ, सरसफाई गर्नु राम्रो कुरा हो। त्यो अस्पतालमा म धेरै पटक गएको छु, निकै फोहोर छ। वार्ड राम्रै छ तर शौचालय बिरामी मैत्री छैन।
संविधान पूर्ण रूपमा कार्यान्वयन भए रोजगारका लागि विदेश जानु पर्दैन भनेर वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भनेको सुनेर राजु पौडेल लेख्नुहुन्छ, पहिले आफूले पढाइको बहाना बनाएर विदेश पठाएका आफ्ना र अरू नेता मन्त्रीका छोराछोरी स्वदेशमा बस्ने वातावरण मिलाउनु अनि बल्ल भाषण गर्दा राम्रो होला कि मन्त्रीज्यू।
बैतडीको मेलौली नगरपालिकाको वडा नम्बर 7 स्थानीय बासिन्दा आफैले सड़क खन्न थालेको विषयको खबर सुनेर पवन पौडेल लेख्नुहुन्छ, खुसी लाग्यो। एसी भएको गाड़ी चढेर झण्डा हल्लाउँदै हिँड्ने नेताले बनाइदिन्छ भन्ने आश होइन, यसरी काम आफै गरियो भने केही प्रगति अवश्य हुनेछ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा युएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँको विचार नेपाल दर्पण र कायकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र जानुका दुवाडी। अब विदेशको खबर। इरानी राष्ट्रपति हसन रूहानीले परमाणु सम्झौता रद्द गरेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक भूलको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ। राष्ट्रपति ट्रम्पले इरानसँग गरेको परमाणु सम्झौता रद्द गर्न 12 मेमा अमेरिकी कंग्रेसमा मतदान गराउने निर्णय गरे लगत्तै रूहानीले यस्तो चेतावनी दिनुभएको हो। इरानसँगको परमाणु सम्झौताको कट्टर आलोचक रहेका ट्रम्पले यसलाई अमेरिकी हितमा रहेको भन्दै भंग गर्न चाहिरहनु भएको छ। सन् 2015 अमेरिकाले परमाणु सन्धि गरेपछि इरानमाथि लागेको अन्तर्राष्ट्रिय नाकाबन्दी फुकुवा भएको थियो। यसैबीच अमेरिकालाई इरानसँगको सन्धि कायम राख्न आग्रह गर्ने उद्देश्यले बेलायती विदेश मन्त्री बोरिस जोनसन आज वाशिङटन जाँदै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघले पनि अमेरिकालाई इरानसँगको परमाणु सन्धिबाट अलग नहुन आग्रह गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ। केही बेर अघि सकिएको खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई 13 रनले हराएको हो। जितका लागि 182 रनको लक्ष्य पाएको कोलकाता नाइट राइडर्सले 20 ओभरमा 6 विकेट गुमाएर 168 रन मात्र बनाउन सक्यो। आईपीएल क्रिकेटको दोस्रो खेलमा अहिले किङ्स इलेभेन पञ्जाब विरूद्ध पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले शुरूआती झड्का बेहोरेको छ। राजस्थानले ताजा स्थितिमा 2.4 ओभरको खेल सकिँदा 1 विकेट गुमाएर 31 रन बनाएको छ। राजस्थानका जोस बटलर 22 र अजेङ्का रहाने 3 रन बनाएर खेलिरहेका छन्। अन्तर्राष्ट्रिय खेलकै अर्को प्रसंगमा अब फुटबलको पालो। स्पेनिस ला लिगा फुटबलमा आज चिर प्रतिद्वन्दी बार्सिलोना र रियल मड्रिडले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार राति 12:30 बजे शुरू हुनेछ। बार्साले स्पेनिस ला लिगाको उपाधि जितिसकेको छ भने रियल लीग अंक तालिकाको तेस्रो स्थानमा छ।
नेपाल पुलिस क्लब झापामा चलिरहेको दमक गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। दमकमा आज भएको खेलमा चिर प्रतिद्वन्दी 3 स्टार क्लबलाई 1-0 हराउँदै नेपाल पुलिस क्लब सेमी फाइनल पुगेको हो। यस्तै चर्च बोयज क्लब काठमाडौँ दोस्रो कुम्याक कुस्याएक गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। पाँचथरमा आज भएको खेलमा रेड हर्स फुटबल क्लब इलामलाई 6-2 गोल अन्तरले हराउँदै चर्च बोयज सेमी फाइनलमा पुगेको हो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संघीय संसदको दोस्रो अधिवेशन आजदेखि शुरू, देश र पार्टीको हित विपरीत नजान सांसदहरूलाई प्रधानमन्त्री ओलीको आग्रह।
यातायात व्यवसाय समितिका बैंक खाता रोक्का गर्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन, आइन्दा हड़ताल नगर्ने शर्तमा यातायात व्यवसायीहरू थुनामुक्त।
बझाङको थलारामा खहरीले बगाउँदा एकै परिवारका 5 जनाको ज्यान गयो, ज्यान गुमाउनेमा 2 जना बालबालिका पनि।
परमाणु सम्झौता रद्द गरेमा अमेरिकाले ऐतिहासिक भूलको सामना गर्नुपर्ने इरानको चेतावनी, इरानसँगको परमाणु सन्धिबाट अलग नहुन अमेरिकालाई राष्ट्रसंघको आग्रह।
र 3 स्टारलाई हराउँदै नेपाल पुलिस क्लब दमक गोल्ड कपको सेमी फाइनलमा। स्पेनिस लालिगा फुटबलमा आज राति बार्सिलोना र रियल म्याड्रिडले खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी प्रकाश शर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।